हामीले हिजो पहिलो र दोस्रो शताब्दीमा सतावटहरू क्रिस्टीय सतावटहरूको बारेमा हेरेको थियौँ अनि त्यो चाहिँ विशेष गरी कस्तो व्यक्तिबाट आएको थियो याद छ तपाईँहरूलाई? हजुर, रोमी सम्राटबाट। अनि आज चाहिँ हामी रोमन क्याथोलिकहरूबाट आएको सतावटहरू हेर्नेछौँ आज र भोलि। त्यसरी हामी एकैछिन प्रकाश सत्र अध्यायको एकदेखि छको खण्ड हेर्नेछौँ। प्रकाश सत्र अध्यायको एकदेखि छ लेखिएको छ, अनि सातवटा कचौरा भएका सात स्वर्गदूतहरूमध्ये एकजना आएर मलाई यसो भन्दै मसँग कुरा गरे, यहाँ आओ, म तिमीलाई धेरै पानीहरूमाथि बस्ने त्यस महावेश्यमाथिको न्याय देखाउनेछु जससँग पृथ्वीका राजाहरूले व्यभिचार गरे र पृथ्वीमाथि बस्नेहरू त्यसको व्यभिचारको मध्यले मत्त पारिए। तब उनले मलाई आत्मामा एउटा उजाड स्थानमा लगे अनि निन्दाका नामहरूले भरिएको सातवटा टाउका र दसवटा सिंह भएको एउटा सिन्दुरे रङ्गको पशुमाथि मैले एउटी स्त्रीलाई बसेकी देखेँ। अनि त्यो स्त्री बैजनी र सिन्दुरे रङ्गको वस्त्र पहिरेकी अनि सुन रत्नहरू र मोतीहरूले सिङ्गारिएकी थिए। त्यसको हातमा घिनलाग्दा कुराहरू र त्यसको व्यभिचारको अशुद्धताले भरिएको एउटा सुनको कचौरा थियो अनि त्यसको निधारमा एउटा नाम लेखिएको थियो, रहस्य महान बेबिलोन, वेश्याहरू र पृथ्वीका घिनलाग्दा कुराहरूकी आमा। अनि मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूको रगतले मत्त भएकी देखेँ। अनि जब मैले त्यसलाई देखेँ तब मलाई साह्रै अचम्म लाग्यो। प्रार्थना गरौँ पहिला अनि प्रभुसँग सहायता मागौँ। पिता, यो समय पनि हामी मण्डली इतिहासबाट अनि पहिलो शताब्दी र त्यस यताको समयहरूमा रोमन क्याथोलिकहरूबाट भएको सतावटहरूबाट अध्ययनहरू गर्दैछौँ अनि यसमा पनि हामीलाई यो मण्डली इतिहासहरू बुझ्नलाई अनि तपाईँको जनहरू कसरी यस्तो कठिन परिस्थिति भएर गए तैपनि तपाईँको गवाहीलाई इन्कार गरेनन् अनि त्यसरी तपाईँको सुसमाचार तपाईँको वचन तपाईँले भन्नुभयो चाहिँ नाश हुन सक्दैन अनि यो वचन स्वर्गमा सदा सर्वदा स्थापित गरिएको छ भन्नुभएको छ पिता। अनि आज हाम्रै भाषामा तपाईँको वचन बाइबल दिनुभएको छ, तपाईँको सुसमाचारको सत्यताहरू दिनुभएको छ अनि हामीलाई बचाउनु भएको छ अनि यी सबै कुराहरूलाई धन्यवादी हुँदै जे तपाईँले गर्नुभयो जुन अनुग्रह देखाउनु भयो गएको समयहरूमा आज पनि विभिन्न ठाउँहरूमा तपाईँको नामको कारणले निन्दा सहिरहेका र सङ्कष्टमा परिरहेका हरेक व्यक्तिहरू को माथि तपाईँको अनुग्रह प्रशस्त छ उनको लागि प्रार्थना गर्छौँ। विश्वासमा स्थिर राखिदिनुहोस् अनि यो अध्ययनमा पनि सहायता गरिदिनुहोस् पिता, प्रार्थना गर्छौँ प्रभु येशूको नाममा। यहाँ चाहिँ एउटा महावेश्य कुरा गरिएको छ अनि यो चाहिँ रोमन क्याथोलिकको कुरा गरिएको हो अनि विभिन्न व्याख्याहरू उनलाई सुहाउने व्याख्याहरू छ, चाहिँ धेरै पानीहरूमाथि बस्ने भनेको छ अनि यसको अर्थ अलिकति पछाडि लेखिएको छ तपाईँले पढ्न सक्नुहुन्छ। यो चाहिँ विभिन्न मानिसहरूको जमात र समूह हो भनेको, अर्थात् धेरै असङ्ख्य भिडले चाहिँ रोमन क्याथोलिकहरूलाई पछ्याएको हामी देख्छौँ अनि यो चाहिँ आजको दिनमा पनि सत्य छ। अनि इसरायलको अस्ति यात्रा गर्नुहुँदाखेरि हाम्रो दाजुभाइहरू पनि त्यो देख्नुभयो, हरेक ग्रिक अर्थोडक्स चर्चहरूमा चाहिँ रोमन क्याथोलिकहरूको ठुलो भिड थियो अनि त्यसरी यो महाविश्व चाहिँ धेरै पानीहरूमाथि बसेको छ अनि थुप्रै थुप्रै उसको पछि लागेको छ अनि उसको सिन्दुरे रङको पशुमाथि भनेको चाहिँ उनीहरूको पुजारीहरू लगाउने वस्त्र पनि सिन्दुरे रङको भएको हामी देख्छौँ, सुनको कचौरा अनि उनीहरूको त्यो म्याचमा प्रयोग गर्ने पोपले प्रयोग गर्ने सुनको कचौराहरूले प्रयोग गर्छ। तर त्योभन्दा पनि मुख्य मेरो आजको विषय चाहिँ छ पदमा अझ आउनेछ, त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूको रगतले मत्त भएकी देखेँ। त्यसैले मत्त हुने धेरै कुराहरूमध्ये एउटा थियो महावेश्या चाहिँ शहीदहरूको रगतले मत्त भएको हामी देख्छौँ। त्यसैले आज चाहिँ हामी मण्डली इतिहासबाट क्रिस्टियनहरूको सतावटको एउटा अर्को झलक हेर्नेछौँ अनि मुख्य विषय हो न्यायिक जाँच अनि एउटा एक प्रकारको न्यायिक जाँच भन्ने सङ्गठन जस्तै रोमन क्याथोलिकहरूले गरेको देख्छौँ जुन चाहिँ 1100 इस्वीसम्म 1100 करिब 1700 वा 1800 सुरुसम्म पुगेको थियो नेपोलियनको समयसम्म नै। अनि एउटा सङ्गठन थियो जुन सङ्गठनको मुख्य उद्देश्य चाहिँ उनीहरूको हिसाबमा कुपन्थीहरू भनेको ती समूहहरू जो चाहिँ उनीहरूको विश्वास अनुसार पोपको अधीनतामा सुम्पन आफूलाई इन्कार गर्छन्, मरियमलाई प्रार्थना गर्न इन्कार गर्छन् अनि नाबालकहरूको बप्तिस्मालाई इन्कार गर्छन् अनि जे होस् रोम वा पोपको शासन र पोपको विश्वास अनि रोमन क्याथोलिकको विश्वासलाई इन्कार गर्नेहरूलाई चाहिँ उनीहरूले कुपन्थीहरू भनेर एउटा नाम दिएको हामी देख्छौँ। अनि त्यसैले ठोस रूपमा नै उनीहरूलाई नै लक्षित गरेर उनीहरूको जाँच गर्न अनि उनीहरूलाई सतावट दिन उनीहरूलाई दण्ड दिनलाई सङ्गठन भएकोलाई चाहिँ न्यायिक जाँच भन्छ। अङ्ग्रेजीमा चाहिँ यसलाई इन्क्विजिसन भन्छ अनि त्यसको अर्थ चाहिँ न्यायिक जाँच हो जुन चाहिँ 1100 सुरु भयो। तर हामीले के बुझ्नुपर्छ भने क्रिस्चियनहरूको सतावट पहिला चाहिँ रोमी सम्राटहरूबाट भएको थियो, रोमन क्याथोलिकबाट चाहिँ 1100 मात्रै भएको हो भने चाहिँ हामी गलत बुझ्नु हुँदैन। न्यायिक जाँच सङ्गठन चाहिँ 1100 औपचारिक रूपमा सुरु भए तापनि सतावट चाहिँ सुरुबाटै थियो, धेरै अगाडिबाटै सुरु भएको थियो। जस्तै क्याथोलिक चर्च चाहिँ उसको शक्तिमा उसको अधिकार र सामर्थ्यमा बढ्न थाल्यो, त्यति नै तिर्खा उसलाई लाग्न थाल्यो क्रिस्चियनहरूको रगतको। अनि जति ऊ चाहिँ उसको हातमा उसले पावर पाउँथ्यो त्यति नै उसले चाहिँ दमन गर्न थाल्थ्यो कुपन्थीहरूलाई, अर्थात् उनीहरूबाट अलग भएर जिउने विश्वासीहरूलाई, उनीहरूको भाषामा कुपन्थीहरू भन्दैछ। त्यसै जब क्याथोलिक चर्चमा यो बिसपहरूले चाहिँ अबाइबलीय अधिकार आफ्नो हातमा लिन थाले अनि उनीहरू चाहिँ मण्डलीलाई एकतत्र शासन गर्ने व्यक्तिहरूको रूपमा खडा हुन थाले अनि जो कहिले पनि उनीहरूलाई यदि कसैले विरोध गर्थे भने त्यहाँ चाहिँ उनीहरूले यो बिसपहरू अनि पोपहरूले चाहिँ उनीहरूलाई उनीहरू आगो हुन्थ्यो, रिसले दण्ड दिन्थ्यो। त्यसैले रोमन क्याथोलिकहरूबाट सतावटको जग हाल्ने व्यक्ति चाहिँ वास्तवमा कन्स्टेन्टिन भन्ने व्यक्ति हो अनि उसले चाहिँ क्रिस्चियन धर्म र राज्यलाई उसले एक ठाउँमा मिलाए। त्यसो हुनाले सम्राट त हुन्थ्यो तर उसपछिको सबभन्दा सामर्थ्य चाहिँ पोप हुन्थ्यो अनि पछि उल्टो भयो, सम्राटभन्दा पनि सामर्थ्य पोप हुन थाल्यो अनि पोपले सम्राटहरू अनि राजाहरूलाई अधिकार गर्न थाले। अनि चार्ल द ग्रेट चार्लम्यान भन्छ कि उसलाई, अनि उसले चाहिँ करिब 800 चाहिँ सन् 800 उसले चाहिँ रोमीहरूलाई रोमन क्याथोलिकलाई लिएर उसले चाहिँ पवित्र रोमी साम्राज्य खडा गर्यो जसपछि चाहिँ पोपको हातमा अति नै सामर्थ्य अनि शक्तिहरूले पाएको थियो। त्यसैले अनि साथसाथै अगस्टिन भन्ने व्यक्ति जुन चाहिँ कन्स्टान्टिन पछिको लगत्तैको व्यक्ति हो 300 हरारीको अगस्टिन भन्ने व्यक्तिले पनि सतावट र यो न्यायिक जाँचको जग हालेको हो। जबकि त्यो बेला न्यायिक जाँचको सङ्गठन औपचारिक नभए तापनि उसको शिक्षाहरूमा उसको आफ्नो बुझाइहरूको शिक्षाहरूमा चाहिँ यो सबै सतावटहरू अनि उनीहरूलाई मार्नुपर्छ भन्ने कुराहरूको चाहिँ बिउ उसले छरेको थियो, सहनु हुँदैन यिनीहरूलाई मार्नुपर्छ भन्ने इत्यादि त्यसको बिउ चाहिँ देख्छौँ हामी त्यहाँ। अनि उसले चाहिँ लुका 14:23 गलत अर्थ्याएको थियो। लुका 14:23 ख्रिस्टले दृष्टान्त के भन्छ नि, उनीहरूलाई लिएर जबरजस्ती लिएर अनि उसले भन्थ्यो यो कुपन्थीहरूलाई हामीले जबरजस्ती गर्नुपर्छ अनि मान्दैन भने हामीले मार्नु पनि पर्छ भन्ने खालको विचारको बिउ चाहिँ सुरु गरे। अनि उसले आफ्नो लेखहरूमा के पनि लेख्यो भने यदि नाबालकहरूको बप्तिस्मालाई जसले इन्कार गर्छ त्यो चाहिँ श्रापित होस् भनेर लेख्यो। अब यसरी त पाललाई मात्रै भन्ने अधिकार थियो गलातीको पुस्तकमा, हाम्रो हामीले वा कुनै पनि स्वर्गदूतले हामीले सुनाएको सुसमाचारभन्दा अर्कै सुसमाचार सुनाए पनि त्यो के होस्, श्रापित होस्। अनि त्यही अधिकार चाहिँ अगस्टिनले पनि लिएर लेख्नु थाल्यो श्रापित होस् भन्दै। अनि त्यही लहर चाहिँ रोमन क्याथोलिकको अरू बिसपहरू अरू पोपहरूमा चाहिँ फैलिन थाले, अनि उनीहरूले आफ्नो लेखमा पनि श्रापित होस् भन्न थाले। अनि बिस्तारै हुँदै गएपछि जब 800 चाहिँ त्यो चार्लम्यान भन्ने व्यक्तिले चाहिँ पवित्र रोमी साम्राज्य खडा गर्यो, त्यसपछि चाहिँ अति नै धेरै सामर्थ्य पायो अनि कसरी पनि पोप र रोमन क्याथोलिकको विरोधमा एउटा दुईवटा मात्र भए पनि शब्द बोल्न पाउँदैन थियो। अनि त्यही बोलेको हुनाले कतिको जिब्रो काटियो पनि थियो। न्यायिक जाँचलाई चाहिँ औपचारिक रूपमा एउटा सङ्गठनको रूपमा खडा गर्ने पोपको नाम चाहिँ हो पोप इन्नोसेन्ट तेस्रो। ऊ चाहिँ इन्नोसेन्ट थिएन तर सबै कुरा थियो, नाम मात्र इन्नोसेन्ट उसको। इन्नोसेन्ट भनेको चाहिँ निर्दोष अनि केही नजानेको भने जस्तो। अनि पोप इन्नोसेन्ट भन्ने व्यक्तिले चाहिँ यो चाहिँ 12 शताब्दीतिर उसले एउटा सङ्गठन खडा गरेको देख्छौँ। अनि यो इनोसेन्ट भन्ने व्यक्ति जब पोपमा नियुक्त भयो अति नै अति हठी अनि कडा गर्दन भएको मानिस थियो, अनि उसले तुरुन्तै पोप हुन बित्तिकै एउटा ठुलो प्रचार गर्यो। अनि उसले चाहिँ यो पोपहरूको अधिकारलाई चाहिँ सूर्यसँग तुलना गर्यो, अनि राज्य सरकारको अधिकारलाई चाहिँ चन्द्रमासँग तुलना गरे। चन्द्रमाले आफ्नो प्रकाश कहाँबाट पाउँछ? सूर्यबाट। त्यस्तै गरी यो राज्य सरकारले अधिकार पोपबाट पाउनुपर्छ भनेर उसले प्रचार गरे। अनि उसले आफ्नो यो इच्छा अनि आफ्नो यो विचारलाई चाहिँ अब लाद्न थाल्यो अरू व्यक्तिहरूमा। अनि उसैले हो मुख्य गरी बाइबललाई चाहिँ ल्याटिनभन्दा अरू भाषामा अनुवाद गर्न इन्कार गरेको। अनि पिटर वाल्डो पछिका वाल्डेन्सियनहरू हुन्छ, उनीहरूको इतिहास अलि अगाडि चाहिँ हामी त्यो वाल्डेन्सियनहरूको बारे भोलि हेर्छौँ। उनीहरूलाई उनीहरूले बाइबल उनीहरूको भाषामा भएकोले सबभन्दा बढी सताउनुपर्छ भन्ने यही पोप हो। अनि उसले अर्को नियम पनि के बनायो भने क्याथोलिक बिसपहरूको अनुमति बिना कसैले पनि प्रचार गर्न नपाउने सार्वजनिक रूपमा। अनि उसले भन्थ्यो सिनाई पर्वतमा चाहिँ जब परमेश्वरले मोसालाई व्यवस्था दिँदै हुन्थ्यो त्यहाँ चाहिँ पशुहरू आउनु हुँदैन, जो आउँथ्यो त्यो चाहिँ जुन पशु त्यहाँ पर्वतमा टेक्यो भने के गर्नुपर्छ त्यसलाई ढुङ्गा लिएर मान्नु पर्थ्यो। अनि उसले के भन्थ्यो भने यो अशिक्षित वर्गहरू जसले यो ल्याटिन पढ्न जान्दैनन् अनि यो सोझाहरू अशिक्षित मानिसहरू पनि यति पवित्र छ यो बाइबल छुन पाउँदैन, यदि छोयो भने यिनीहरूलाई ढुङ्गा लानेर वा जसरी हुन्छ मार्नुपर्छ भनेर उसले घोषणा गर्न थाले। है त्यसैले नै उसले यो कुपन्थी उसको विचारमा कुपन्थीहरूको विरोधमा चाहिँ उसले क्रुसेडहरू सुरु गरे प्राय। अनि अनि विशेष गरी वाल्डेन्सियनहरूको विरुद्धमा। अनि क्याथोलिक क्रुसेडहरू चाहिँ हो उनीहरू चाहिँ मुस्लिमहरूबाट भूमि फिर्ता लिनलाई पवित्र भूमि इजरायलसम्म पनि पुगेको थियो, तर क्रुसेडहरू भन्ने बित्तिकै खालि इजरायल सम्झिनु हुँदैन, क्रुसेडहरू चाहिँ प्रायः क्रिस्चियनहरूको विरोधमा पनि हुन्थ्यो। अनि त्यो पनि अहिले हामी हेर्नेछौँ कसरी उनीहरूले गर्थे भनेर। अनि त्यसपछि उसको भतिजाको नाम चाहिँ पोप ग्रेगरी भन्ने हो, पोप ग्रेगरी 9। उसले चाहिँ अब दुईवटा समूह छान्यो क्याथोलिकहरूबाट 1233 ग्रेगरीले चाहिँ दुईवटा व्यक्तिहरू छानेर दुईजनालाई उसले एउटा अधिकार पत्र दियो, यसलाई चाहिँ प्यापल बुल पनि भन्छ, अधिकार पत्र, जसले चाहिँ यो दुईवटा समूहहरू चाहिँ डोमिनिकन्स र फ्रान्सिस्कन्स भन्ने दुईवटा क्याथोलिक समूहहरूलाई अधिकार दियो के गर्न, कुपन्थीहरूलाई खोज्न अनि उनीहरूलाई मार्न। अनि फ्रान्सिस्कन्स र डोमिनिकन्सहरू, अनि जो जो हाम्रो शिक्षाअनुसार जिउँदैन यो अलग पन्था मान्ने यो क्रिस्चियनहरूलाई मार्नुपर्छ भनेर उसले अधिकार दियो। अनि यही दुईवटा समूह डोमिनिकन्स र फ्रान्सिस्कनले चाहिँ अब आफ्नो जाल विस्तार गर्न थाल्यो, अनि उनीहरूले एकदम आइडिया लगाउन थाले, अनि न्यायिक जाँचको जिम्मेवारी चाहिँ विशेष गरी यिनीहरूले हो। को यो फ्रान्सिस्कन र डोमिनिकन्स भनेको? यहाँ हामी फ्रान्सिसलाई देख्छौँ। फ्रान्सिस्कन्सहरू चाहिँ 1209 फ्रान्सिस भन्ने व्यक्तिबाट सुरु भएको एउटा समूह, एउटा झुन्ड हो, क्याथोलिक नै उनीहरू। उनीहरूले चाहिँ सामान्य खालको एउटा पोसाक लाउँथ्यो तलैसम्म पुग्ने, अनि उनीहरू चाहिँ उसको पछि लाग्नेहरू चाहिँ सन्यासीहरू भन्थ्यो उसलाई, उनीहरूलाई, अनि उनीहरू चाहिँ पैसा झोला केही पनि नलिकन उनीहरू यात्रा गर्थे, प्रचार गर्थे, अनि गुजारा गर्नको लागि भिख माग्थे। किन मत्ती दर्शन ख्रिस्टले भन्नुहोस् झोला पनि नबोक के पनि नबोक भनेर त्यही विश्वास गर्थे। तर त्यसलाई चाहिँ लुक्का 22 यीशुले भन्नु अब चाहिँ झोला बोक, अब चाहिँ आफ्नो तयारीको सामानहरू ल्याऊ। अनि भजन सङ्ग्रह 37:25 पनि लेखेको छ, एउटा अनुभवी मान्छेले है उसले भन्दैछ, म जवान थिएँ अब अहिले बुढो भएको छु, भनेको मेरो अनुभव छ, मेरो यति वर्षको यतिवटा भोटो फटाइसकेँ। अनि मेरो एउटा अनुभव छ के छ भने, तर मैले धर्मीजनलाई रोटीको भिख माग्दै गरेको देखेको छैन। अनि त्यसैले अनुभवी व्यक्तिको चाहिँ त्यो छ, यिनीहरू चाहिँ भिख माग्दै हिँड्थे आफ्नो कामको लागि। अनि फ्रान्सिस चाहिँ यति पागल जस्तो मान्छे थियो, पागलै भन्नु मनपर्छ मलाई, कि उसले चाहिँ बुवासोहरूलाई मेरो भाइ भन्न थालेँ, बुवासोहरू मेरो भाइ। अनि एकछिन एउटा बुवासोलाई बोलाएर, तिमी हामी मान्छेसँग किन मिल्दैन भनेर कुरा गर्न थाल्यो बुवासोसित। अनि चराहरूलाई चाहिँ मेरी बहिनीहरू भन्थ्यो उसले। अनि उसको मृत्युको बेलामा उसको गधालाई बोलाएर, मेरो भाइ गधा तिमीलाई धेरै धन्यवाद, मलाई धेरै तिमीले घुमायो। अनि गधा पनि रोयो अरे ऊ मर्दाखेरि। अनि त्यसपछि चाहिँ जो आफ्नो मृत्युभन्दा अगाडि जब उसले चाहिँ पशुहरूलाई प्रचार गर्नुपर्छ भन्ने उसको कथाबाट दिमागमा आयो, अनि पत्रुस भाइ दिमागमा आयो चाहिँ मेरो मलाई हामीलाई सहायता गर्नुहुन्छ। हामी पर्खिन्जेल चाहिँ पदकण्ठ भन्दै गर्ने हो कि है। अङ्किता कता हुन्छ? ल तपाईँले चाहिँ पहिलो पत्रुस 3:15 भन्नुहोस्। हजुर धन्यवाद, सजिलो, अँध्यारोमा डर लाग्दैन। दाजुभाइबाट चाहिँ बत्ती आए तर यो बलुन्जेल अनिल भाइ 5:10।
सबै अनुग्रहहरू परमेश्वर जसले ख्रिस्ट येशूद्वारा हामीलाई आफ्नो अनन्त महिमामा बोलाउनु भएको छ, तिमीहरूले केही समयसम्म दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई स्थिर सिधै स्थिर बलवानलाई स्थापित गरिदिनुहुनेछ।
हजुर धन्यवाद, हुन्छ त्यो लाइट आउने समय लाग्छ होला। त्यसरी यो पोप के अरे यो फ्रान्सिस भन्ने व्यक्ति चाहिँ उसले चाहिँ दर्शनहरू पनि देख्यो। एउटा दर्शनमा चाहिँ उसले मरियम उसका आएर चित्र देख्नु पाएको थियो, मरियम चाहिँ उसको दर्शनमा आएर उसलाई चाहिँ त्यो हिन्दूले जप्छ नि माला होइन के भन्छ त्यसलाई, हजुर रुद्राक्ष माला, त्यस्तै एउटा माला चाहिँ उसलाई दियो अरे। अनि त्यो चाहिँ प्रार्थना गर्ने मरियमसँग मन्त्र जप्ने एउटा माला उसलाई दिएको उसले बताउँछ। साथै उसले आफ्नो दर्शनमा चाहिँ स्वर्गदूत क्रुसमा टाङ्गिएको देखेको थियो, अनि यो चाहिँ ईश्वर निन्दा वास्तवमा, किनभने स्वर्गदूत होइन ख्रिस्ट हाम्रो लागि मर्नुभएको हो। त्यसरी यहाँ सन्यासीहरू हामी देख्छौँ, अनि यो चाहिँ आधुनिक सन्यासीहरू भिख मागिरहेको बुद्धिस्ट सन्यासीहरू, अनि यसै गरी उनीहरू भिख माग्दै यो फ्रान्सिस्कन्सहरू त्यसो गर्थे। अनि आज वर्तमान दिनका फ्रान्सिस्कन्सहरू, त्यसरी इजरायल यात्रा जाँदाखेरि फ्रान्सिस्कनहरू देख्नुभयो होला कतिले, पुरै कालो लगाएको पुरुषहरू, अनि कति मान्छेहरू लिएर हिँडिरहेको थियो उनीहरू। अनि साथै अर्को समूहको संस्थापक चाहिँ डोमिनिक भन्ने व्यक्ति हो, माफ गर्नुहोस् फ्रान्सिसले होइन, फ्रान्सिसले चाहिँ मरियमलाई अति मान्थ्यो, तर डोमिनिकका हो। मरियम प्रकट भएर उसलाई चाहिँ प्रार्थना जप्ने प्रार्थना जप्ने माला दिएको हो। अनि उसले चाहिँ यो माला जपेर मरियमलाई प्रार्थना गर्ने गर्थ्यो, अनि उसले चाहिँ परमेश्वरको आमा भन्दै अनि हामीलाई हाम्रो पाप क्षमा गरिदिनुहोस् इत्यादि इत्यादि भन्दै उनीहरू प्रार्थना गर्ने गर्थ्यो। अनि यो त्यसैले फ्रान्सिस्कन्सहरू अनि डोमिनिकहरूको चाहिँ उनीहरू त्यस्तो वस्त्र लाउँथ्यो, उनीहरू भिख माग्दै सिकाउँदै हिँड्थ्यो। अनि यहाँ चाहिँ डोमिनिकलाई देख्छौँ, जुन बेला चाहिँ कुपन्थीहरूलाई जलाउने एउटा सभा हुन्थ्यो, त्यसलाई चाहिँ अटो दे फे भन्थ्यो, अथवा विश्वासको काम, अनि त्यसलाई चाहिँ नेतृत्व गर्न सहभागी हुँदै यहाँ डोमिनिकलाई देख्छौँ। अनि डोमिनिक सन्यासीले चाहिँ त्यो कुपन्थीहरूलाई चाहिँ त्यसरी जलाउने गर्थ्यो, अनि अटो डेफे भनेको जलाउने काम हो, विश्वासको काम। अनि उनीहरूलाई जलाउने बेलामा चाहिँ ठुलो सभा आयोजना गरिन्थ्यो, अनि थुप्रा थुप्रा मान्छेहरू आउँथे, कहिले कहिले राजाहरू पनि आउँथे। अनि उनीहरूले त्यहाँ थुप्रो मान्छेहरू भएपछि त्यहाँ डोमिनिकको सन्यासीले चाहिँ गएर अगाडि प्रचार गर्थ्यो, अनि कुपन्थीहरूलाई यस्तै हुनेछ भने प्रचार गर्थ्यो, अनि तिमीहरूले सूचना दिनुपर्छ हामीलाई को को कुपन्थी छ भनेर उसले प्रचार गर्थ्यो अनि जलाउँथ्यो। आजको डोमिनिक डोमिनिकनहरू चाहिँ डोमिनिक सन्यासीहरू चाहिँ यिनीहरू वर्तमान समयका सन्यासीहरू। यसरी अब न्याय जाँच चाहिँ कसरी हुन्थ्यो? न्याय जाँच गर्ने यो टोलीले चाहिँ उनीहरूको नियम चाहिँ के थियो भने, जति पनि ठाउँमा यिनीहरूको यो पवित्र रोमी साम्राज्य पुगेको छ, त्यहाँ यिनीहरूको शासन छ, त्यहाँ हरेक नागरिक 14 वर्ष कटेपछि ऊ चाहिँ जासुसको रूपमा नियुक्त गरिन्थ्यो। त्यसैले हरेक नागरिक नै जासुस हुन्थ्यो विश्वासीहरू बाहेक। अनि उनीहरूले जब कुनै एउटा कुपन्थीलाई बोलेको अथवा मरियम त ईश्वर होइन, हामीले ख्रिस्टमाथि विश्वास गर्नुपर्छ, ख्रिस्टमा मात्रै विश्व, यस्तो शब्दहरू सुन्यो भने उनीहरूले चाहिँ लगेर सूचना दिन्थ्यो। अनि यो सूचनाहरू चाहिँ प्राय भने सधैँ नै गोप्य राख्ने गरिन्थ्यो। अनि त्यसैले कुनै व्यक्तिलाई पक्रेर ल्याएको छ भने उसले कहाँ के बोल्यो पनि उसलाई थाहा हुन्थेन, मलाई किन समातेर ल्याएको, कसले मेरो कुरा गरेको त्यो जान्ने अधिकार पनि हुन्थेन। अनि उनीहरू यसरी न्याय जाँचको लागि ल्याएको मान्छेहरू दोषी पाइएमा उनीहरू को सम्पत्तिहरू खोज्ने गरिन्थ्यो, अनि उनीहरूलाई कैद गर्ने गरिन्थ्यो। अनि जो जो चाहिँ क्रुसेडमा युद्ध गर्न जान, यिनीहरूलाई मार्न जान सहभागी हुन्थ्यो अनि यिनीहरूलाई खोज्न, उनीहरूलाई चाहिँ ठुला ठुला इनामहरू दिइने गरिन्थ्यो। अनि 3 वर्षसम्म चाहिँ यसरी युद्ध गर्नेहरू चाहिँ युद्ध गरेर आएपछि 3 वर्षसम्म उसले आफ्नो पाप स्वीकार गर्न जानु पर्थेन पुजारीकोमा, अनि युद्ध गर्दा गर्दा तुरन्त मऱ्यो भने सबै पाप क्षमा हुन्छ भनेर उनीहरूलाई सिकाइएको थियो। अनि त्यसैले यी सबै कुराहरू कारण धेरै धेरै मान्छेहरू हामी पनि सिपाही बन्छौँ, हामी क्रुसेडर्स बन्छौँ भनेर क्रिस्चियनहरूको विरुद्धमा जाइ लागे, किनभने सम्पत्ति पनि कमाइने, ज जसलाई मारे उनीहरूको सम्पत्ति पाउँथ्यो, पाप पनि क्षमाउने, अनि पुजारी कहाँ गएर पश्चाताप गर्न नपर्ने, स्वीकार गर्न नपर्ने 3 वर्षको लागि, अनि मऱ्यो भने तुरुन्तै स्वर्ग जान पाइने, पर्गेटरी बस्नु नपर्ने, यस्तो खालको झुट्टा आश्वासनहरूको कारण थुप्रै व्यक्तिहरू चाहिँ त्यसरी क्रिस्चियनहरूको विरुद्धमा जासुसहरू अनि योद्धाहरू भएको थिए, उनीहरूलाई मार्नलाई आफ्नो हात बढाउनेहरू भएको थिए। अनि उनीहरूलाई प्राय पक्रेर ल्याएपछि कैद खानामा राखिन्थ्यो। कैद खाना चाहिँ प्राय एकदम अँध्यारो ठाउँ हुन्थ्यो, चिसो अनि उराट लाग्दो ठाउँ, अनि जाडोमा तातो आउने कुनै पनि ठाउँ हुन्थेन। अनि अपराधीहरू ल्याइन्थ्यो, उनीहरूलाई नङ्ग्याइन्थ्यो, अनि उनीहरूलाई चाहिँ भुइँमा साङ्लाले बाँधिन्थ्यो, अनि त्यहाँ उनीहरूलाई सुत्नलाई ओछ्यानहरूको प्रबन्ध हुने हुँदैन थियो, ओढ्नलाई ब्ल्याङ्केटहरू हुँदैन थियो, खानेकुरा पनि नपुग, अनि त्यो पनि नराम्रो खानेकुराहरू, त्यहाँ बिरामी भयो भने उनीहरूलाई जाँच गरिँदैन थियो, अनि त्यहाँ चुइक्क आवाज निकाल्न पाउँदैन थियो कसरी पनि, दुख्यो, जाडो भयो, केही भन्न पाउँदैन। एकपल्ट के भएछ भने कैदखानामा एकजना बुढा मान्छे चाहिँ खोकी लाजुला चिसो ल्याउला, अनि खोक्न थालेछ, अनि नियम एकदम कडा हुन्छ, त्यहाँ आवाज ननिकाल भनेपछि निकाल्न पाइँदैन. अनि त्यसपछि त्यो झ्यालखानाको हाकिम आएछ अनि भनेछ, नखोक, किन खोक्यासस्, किन आवाज निकालिस्? अनि उसले भन्यो, म सक्दिनँ, रोक्न सक्दिनँ, एकदम आइरहेछ खोकी. अनि त्यसपछि उसको खोकी झन्झन बढ्न थाल्यो, झन्झन बढ्न थाल्यो. त्यसपछि उसलाई समातेर बाहिर ल्याएर उसलाई नाङ्गै पारेर उसलाई कुर्रा लगायो अनि त्यही कारण उसको मृत्यु भयो. अनि नेपोलियनको पालामा जब उनीहरूले यो यस्तो कैदखानाहरू फोडे, भित्र जाँदाखेरि उनीहरूले कति भित्ताहरूमा हड्डीहरू मात्रै झुन्डेको भेट्टाए, कतिजना व्यक्तिहरू प्राय नाङ्गै थिए अनि फोहोरी थिए, सुकेको, अनि कतिजना चाहिँ पागल भइसकेको थियो, उनीहरूले त्यो सहन नसकेर. अनि समुदायमा कोही पनि उम्कन सक्दैन थियो यो न्याय जाँचको टोलीबाट, किनभने हरेक एक त हरेक नागरिक जासुस हो, हरेकको कान ठाडो हुन्थ्यो, किनभने पक्रेर लानु बित्तिकै उसको अधर्म क्षमा हुने भयो, ऊ स्वर्ग जान पाउने भयो, त्यसैले हरेकको कान ठाडो हुन्थ्यो. अनि कोही बाहिरबाट यात्रा गर्दै आएको छ भने एकदम नजिकबाट उनीहरूलाई नजर लगाइन्थ्यो, उनीहरूको हरेक पाइलाहरूलाई ध्यानसँग हेर्ने गरिन्थ्यो, कहाँ जान्छ, के गर्छ, कोसँग बोल्छ. त्यसैले बच्न एकदम मुस्किल थियो, एकदम गाह्रो थियो. अनि उनीहरूको एउटा सभा आयोजना गरिन्थ्यो, जब कुनै दोषी आरोपीलाई ल्याइन्थ्यो उनीहरूलाई जलाउने कार्यक्रमलाई चाहिँ अटो दे फे भन्ने गरिन्थ्यो, अथवा यसलाई चाहिँ विश्वासको काम पनि भनिन्छ. अटो दे फे भनेको त्यही हो, विश्वासको काम. अनि चाहिँ स्पेनमा रहेको यो अटो दे फेको सभाघर हो. अनि यो चाहिँ प्राय बिदाको दिनमा आयोजना गरिन्थ्यो, त्यसैले यो कुपन्थीलाई मार्ने चाहिँ बिदाको दिनमा. किन बिदाको दिनमा? किनभने बिदा हुन्छ, सबैजना आउनु पाउँछ, धेरै दर्शकहरू हुन्छ, धेरैलाई डर हुन्छ. तर त्यहाँ डराउने भन्दा पनि उनीहरू जलेको हेर्न मन पराउने व्यक्तिहरू हुन्थे प्राय चाहिँ. अनि हिजो हामीले हेरे जस्तै त्यो रङ्गशालामा उफ्रिरहेका रगत बगेको हेर्न तिर्खाउनेहरू जस्तै व्यक्तिहरू हुन्थे. अनि अनि प्राय यो जलाउने काम चाहिँ डोमिनिकन्सहरूले गर्ने गर्थ्यो. आरोपी व्यक्तिले चाहिँ उसलाई एउटा पहिरन लगाउन दिइन्थ्यो, दुई खालको पहिरन हुन्थ्यो, तर यो पहिरनको नाम चाहिँ सान बेनितो भन्ने नाम हो यो पहिरनको. अनि यो चाहिँ दोषीलाई लगाइने लुगा थियो. अनि यो चाहिँ प्राय जसो पहेँलो कलरको हुन्थ्यो, जुन चाहिँ घुँडासम्म पुगेको हुन्थ्यो. अनि यो चाहिँ यो लुगाहरूको एउटा नमुना चाहिँ हरेक क्याथोलिक चर्चको ढोकामा झुन्डाएको हुन्थ्यो, ताकि हिँड्ने मान्छे, त्यो आउने मान्छेले चाहिँ त्यो देख्न सक्छ नि, डराउन सकोस्, भोलि मैले पो लाउनु पर्ने हो कि त्यो भनेर. यदि दोषी व्यक्ति त्यो कुपन्थीलाई मौका दियो तर उसले आफ्नो विश्वास त्यागेन अनि रोमन क्याथोलिक भएन भने उसलाई चाहिँ जलाइनेछ भनेर जनाउनलाई उसले लगाएको लुगामा आगो चाहिँ मासतिर उँभोतिर गइरहेको देखाइन्थ्यो. अर्थात् त्यसको अर्थ चाहिँ हो, जुन कुपन्थीले चाहिँ यो लुगा लगाएर गइरहेछ अब जल्नको लागि, ऊ चाहिँ अब जल्दैछ भन्ने कुराको चित्रण हो. तर अर्को वस्त्र पनि हुन्थ्यो भन यतापट्टिको, त्यहाँ चाहिँ यदि कुनै व्यक्तिले, कुनै कुपन्थीले चाहिँ आफ्नो विश्वास त्याग गर्यो भने उसको लुगामा चाहिँ आगोको ज्वालाहरू चाहिँ तलतिर फर्केको हुन्थ्यो. त्यसले चाहिँ यो दोषी जलाइने छैन, यो कुपन्थी जलाइने छैन, तर अब डोमिनिकनलाई मार्न मन लाग्यो भने उनीहरूले नजलाइकन अरू तरिकाले चाहिँ मार्थे नै. उसै ल अहिले पो तैँले छोडिस, हिजो थियो किन त के अरे यस्तो क्रिस्चियन भइस भनेर उनीहरूले मार्न सक्थ्यो. उनीहरूको आफ्नो इच्छा कुरा थियो, कोही पनि त्यहाँ स्वतन्त्र थिएन. अनि यहाँ चाहिँ हामी त्यो कुपन्थीहरूलाई जलाइने स्थानतर्फ लगिरहेको देख्छौँ. अनि अनि अर्को लुगा पनि हुन्थ्यो, त्यो चाहिँ यहाँ देखाएको छैन जस्तो लाग्छ, तर सम्भवतः उयो लुगा हुनसक्छ. यहाँ चाहिँ आगोको ज्वाला छैन तर के मात्र छ? क्रुस. यसको अर्थ हो यो व्यक्ति चाहिँ अब रोमन क्याथोलिक भयो, अब यसलाई हामी मार्दैनौँ भन्ने कुरो. अनि हरेक कुपन्थीसँग चाहिँ जस्तै उयो भयो होइन, अब यो जलाइनेवाला छ, योसँग चाहिँ अर्को एउटा डोमिनिकन सन्यासी उसँगै हिँडेको हुन्थ्यो अनि उसले बाटोमा भनिरहन्थ्यो, ओए विश्वास छोड्दैनस्, छोड बच्छस् न भन्दै उसलाई चाहिँ आफ्नो विश्वास छोड्नलाई उसलाई चाहिँ प्रोत्साहन दिइरहेको हुन्थ्यो। अनि उसलाई त्यहाँ लगिसकेपछि उसलाई केही बोल्न लगाइन्थ्यो, अन्तिम मौका दिइन्थ्यो, अनि अन्तिम मौकामा यदि उसले चाहिँ केही सत्यता बोल्न खोज्यो अथवा मौन लाग्यो भने उसलाई के पनि गरिन्थ्यो, जलाइन्थ्यो। तर केही सत्य उसले प्रचार गर्न खोज्यो भने उसको जिब्रो तानेर काट्ने गरिन्थ्यो सबैको अगाडि, अनि उसले बोल्न नसक्ने अवस्था लगेर जलाइन्थ्यो। अनि जलाइने बेला चाहिँ क्याथोलिक पुजारी वा सन्यासीले चाहिँ गएर अगाडि प्रचार गर्थ्यो यो जुन हामीले हेऱ्यौँ, अनि त्यहाँ चाहिँ सबैलाई चेतावनी दिन्थ्यो उसले, अनि त्यसपछि उनीहरूलाई जलाइन्थ्यो। यहाँ चाहिँ हामी एउटी महिलालाई दाउरामाथि जलाउने तयारी गरिँदै गरेको हामी देख्छौँ। त्यो चाहिँ त्यही अटोडेफेमै त होइन तर जलाइने चित्र चाहिँ हो। दोषीहरूलाई चाहिँ त्यहाँ बाँधिन्थ्यो दाउराको रासमाथि अनि आगो बालिन्थ्यो, अनि उनीहरूले विभिन्न तरिकाले एकैचोटि नमरोस् भनेर उनीहरूले जलाउने तरिकाहरू फरक हुन्थ्यो। कुनै बेला चाहिँ आगो एकदम तल मात्रै बालेर पहिला उसको खुट्टा मात्रै जलाउने अनि बल्ल उसको माथि ज्यान जलाउने, अनि जिउँदै हुँदाहुँदै उसको खुट्टा जलेर खरानी हुन्थ्यो, अनि त्यसरी उनीहरूले पीडा दिने गर्थेन्, कतिजना त पहिल्यै मर्थे है। अनि कहिलेकाहीँ चाहिँ आगो अलिकति पर राखिन्थ्यो ताकि उसको पुरै ज्यान चाहिँ पुरै डढोस् पहिला मर्नुभन्दा अगाडि, बिस्तारै मरोस् भनेर। अनि यो चाहिँ ठुला ठुला राजा महाराजा रानीहरू पनि हेर्न आउँथे, अनि प्रायः जलाउनलाई आगो हाल्ने काम चाहिँ त्यो बेलाको राज्य सरकारको कुनै एउटा व्यक्तिलाई दिने गरिन्थ्यो। त्यही भएर आज क्याथोलिकहरूले चाहिँ हामीले जलाएको होइन राज्यले जलाएको भन्छन् उनीहरूले, तर यसको पछाडि उनीहरूको हात छ, अनि उनीहरूले त्यसरी जलाउन दिन्थ्यो। अनि कहिलेकाहीँ चाहिँ सामूहिक रूपमा नै यहाँ चाहिँ वाल्डेन्सियनहरूलाई सामूहिक रूपमा जलाएको हामी देख्छौँ। यहाँ चाहिँ तिनजनालाई एकैसाथ जलाइएको छ। अनि मानिलिए अनुसार चाहिँ एकचोटि एउटा राजाकै उसको छोरी जस्तै पर्ने कि छोरी नै हो पनि उसको विश्वासको कारण जलाइन गएको रहेछ, अनि होइन राजाको आफन्त पर्ने, अनि उसले चाहिँ म तपाईँको आफन्त मलाई बचाउनुहोस् किन हेरेर बस्नु भएको छ भनेर भन्दाखेरि उसले भन्यो त मेरो छोरी नै भइदियो बरु तँलाई म आफै जलाउँथेँ भनेर उसले भन्यो। त्यसरी राजाहरू चाहिँ एकदम क्याथोलिकहरूको अधीनतामा भएको देख्छौँ। अब हामी केही यातनाहरू हेर्नेछौँ, कसरी यातना दिइने गरिन्थ्यो यसलाई चाहिँ ऱ्याक भन्छ, ऱ्याकबाट दिइने यातना। अनि यो चाहिँ सम्म हुन्थ्यो यस्तो खालको, अनि यहाँ तपाईँले चित्रमा देख्नु भएको चाहिँ उसको खुट्टाहरूलाई यता बाँध्ने गरिन्थ्यो अनि हातहरूलाई यतातिर बाँध्ने गरिन्थ्यो, अनि त्यसपछि उयो लट्ठीको सहाराले यहाँबाट यसलाई उसले यता घुमाउँथ्यो अनि उसले चाहिँ उता घुमाउँथ्यो, अनि यो चाहिँ धेरै घुमाउन सकिन्थ्यो। अनि के हुन्थ्यो भने प्रायः यस्तो यातनामा चाहिँ उसको हात र खुट्टा विपरीत दिशामा तन्काइएको हुनाले प्रायः उनीहरूको जोर्नी जोर्नीबाट हड्डीहरू फुस्केर आउँथ्यो, अनि त्यो नै उनीहरूको मृत्यु होइन, कतिजना चाहिँ यो सहन नसकेर मर्थे तर सबै मर्दैन थिए। अनि उनीहरूले प्रश्न गर्थे, भन तँसँग अरू को को छ, भन त विश्वास छोड्छस् कि छोड्दैनस्, अनि खास उसलाई म किन ल्याएको पनि थाहा छैन, मैले कहिले कहाँ के भने पनि थाहा छैन, उसलाई कहाँ भन्यो कसले भन्यो केही थाहा छैन, स्वीकार गर भन्थ्यो के स्वीकार गर्ने पनि थाहा हुँदैन, अनि तँसँग को को छ भन्थ्यो, अनि उसले जति जवाफ दिँदैन थियो, कतिले चाहिँ थाहा हुन्थ्यो मेरो विश्वास कारण हो तर कहाँ के भन्ने थाहा छैन, तर म क्रिस्चियन भएकै कारणले हो, तर म मेरो मान्छेलाई भन्दिनँ, मान्छेको नाम म यहाँ दिने छैन भनेर आफ्नो साथीहरूप्रति विश्वासयोग्य हुँदाखेरि चाहिँ बोलेन भने उसको झन यो घुमाइने गरिन्थ्यो, झन झन तन्काइने गरिन्थ्यो, अनि यसरी उनीहरूलाई यातना दिने एउटा तरिका थियो यो चाहिँ। अनि यसरी नमरेपछि यसरी नमर्नेहरू थुप्रै हुन्थे अनि यिनीहरूलाई जलाइने गरिन्थ्यो, अनि कतिजना चाहिँ आफू हिँडेर जान सक्थेन किनभने जोर्नीहरू फुस्किएको छ, अनि उनीहरूलाई एउटा चेयरमा अथवा केहीमा बोकेर लिएर गएर जलाइने गरिन्थ्यो। अर्को यातना चाहिँ ऱ्याक र साथै मुखमा पानी खनाएर करिब 3 लिटर पानी खनाइन्थ्यो, अनि यो चाहिँ अर्को खालको ऱ्याक हो, अनि यसमा पनि खुट्टाहरूमा बाँधिएको हुन्थ्यो यो डोरी, अनि हातहरूमा बाँधिएको हुन्थ्यो, अनि यो शरीर चलहल गर्न नसक्ने गरी तन्काइएको हुन्थ्यो, अनि कहिलेकाहीँ यति तन्काइन्थ्यो कि यो डोरी चाहिँ मान्छेको छाला काटेर भित्र मासु पनि काट्दै हड्डीसम्म पुग्ने गर्थ्यो, अनि यो यातना अति अति क्रूर हुन्थ्यो. एकजना महिलाको बारेमा बताइएको छ जसको नाम चाहिँ एन एस क्यू भन्ने महिला हो, जुन चाहिँ बेलायतमा शहीद गरिने भएको पहिलो महिला हो जुन चाहिँ 16 शताब्दीमा शहीद भएको थियो. यो महिलालाई यति यातना दियो कि उसको हड्डीहरू सब जोर्नीहरूबाट फुस्किए, अनि ऊ हिँड्न नसक्ने भयो भने उसलाई उठाएर लगेर कुर्सीमा राखियो. उसलाई अझै पनि मौका दियो परमेश्वरलाई त्याग, तेरो विश्वासलाई त्याग, रोमन क्याथोलिक बन भनेर, तेरो साथीहरूको नाम भन, कहाँ छन् के छन्, उसले भन्न मानेन अनि यो बेहोस भयो. उसको बुवा, उसको श्रीमान, उसको छोराले धरी यो त कुपन्थी हो भनेर उसलाई त्यागिदियो उसको विश्वासको कारणले. अनि त्यसपछि जुलाई 16, 1546 चाहिँ चर्च अफ इङ्ल्यान्डद्वारा ऊ अनि उसको तिनवटा अरू साथीहरू जिउँदै जलाइए. अनि अर्को यातना दिने तरिका चाहिँ हो, एउटा घिर्नी यहाँ हुन्थ्यो, हजुर घिर्नी हुन्थ्यो यहाँ, अनि यहाँ माथि चाहिँ केही अड्काइएको हुन्थ्यो, अनि यहाँ डोरीले पास गरेर कुपन्थीलाई वा दोषीलाई उसको हात पछाडि बाँध्ने गरिन्थ्यो, अनि हातको पछाडि यो डोरी बाँधेर उसलाई माथि उचालिने गरिन्थ्यो. त्यति मात्र भएको भए त अलिक सहन सक्ने हुने थियो होला, तर प्राय जसो उसको खुट्टाहरूमा कम्तीमा पनि 45 किलोको फलाम झुन्डाइने गरिन्थ्यो ताकि त्यो फलामले उसलाई तल तानेको हुन्थ्यो, अनि डोरीमा चाहिँ यो घिर्नी घुमाएर यो मान्छेले उसलाई माथि तानेको हुन्थ्यो, अनि उनीहरूलाई चाहिँ प्रायः नाङ्गो बनाइन्थ्यो, खालि भित्रको लुगा मात्रै लगाउने गरी, अनि त्यहाँ झुन्डाएर उसलाई प्रश्न गरिन्थ्यो, भन स्वीकार गर, तेरो मान्छेहरू को बता, अनि उसले बताउन चाहेन भने उसलाई कोर्राहरू लगाइन्थ्यो, अनि यो अवस्थामा पनि उसको जोर्नीहरू चाहिँ फुस्किसके हुन्थे कतिपटक, अनि यसलाई माथि झन्झन माथि पुर्याइन्थ्यो, अनि उसलाई कोर्रा लगाइन्थ्यो, सोधिन्थ्यो, तर उसले केही पनि भन्न चाहेन भने यो मान्छेले घिर्नी एकैचोटि छोडिदिन्थ्यो, अनि उच्याएर त्यो फलामसँगै तल बजारिन्थ्यो, अनि सिधिँदैन्थ्यो, उसलाई फेरि उचालिन्थ्यो, अझै पनि तँलाई मौका छ भन् भनेर फेरि त्यो दोहोऱ्याइन्थ्यो. अर्को यातना चाहिँ हो आगो लगाएर दिइने यातना, अनि यसमा चाहिँ दोषीलाई एउटा कुर्सीमा राखिन्थ्यो, फराकिलो कुर्सी हुन्थ्यो, अनि तलपट्टि चाहिँ आगोको भुङ्रा हुन्थ्यो, अनि उसको खुट्टालाई चाहिँ यहाँ ठिङ्गुरा जस्तै वस्तुले कस्ने गरिन्थ्यो ताकि उसको पैताला चाहिँ बाहिर आगोमा परोस्, अनि आगो चाहिँ दन्काइन्थ्यो, अनि त्यहाँ सोध्ने व्यक्तिहरू यहाँ हुन्थे, यो चाहिँ डोमिनिकनहरू प्राय, अनि यहाँ चाहिँ यिनीहरू चाहिँ यही न्यायिक जाँच समिति हो, अनि यहाँ प्रश्न गर्दैछ अनि उसँग जवाफ माग्दैछ, अनि त्यहाँ उनीहरूको खुट्टा चाहिँ यसरी लेखेको छ, झुरुम झुरुम हुने गरी पोलिन्थ्यो भनेर लेखेको छ, अनि केही केही समयमा चाहिँ खुट्टा पुरै नजलुन्जेल फेरि बन्द गर्ने गरिन्थ्यो उसलाई, अनि उसलाई फेरि प्रश्नहरू गरिन्थ्यो अनि सोध्ने गरिन्थ्यो, अनि उसले जवाफ दिन चाहेन भने फेरि दोहोऱ्याइन्थ्यो. प्राय यसमा पर्ने व्यक्तिहरू चाहिँ प्राय लङ्गडा हुन्थ्यो, उनीहरूको खुट्टा बाँकी रहँदैन थियो. अनि अर्को चाहिँ यसलाई कुपन्थीको काँटा भनिन्छ, यो चाहिँ यस्तो तरिकाले राखेको हुन्थ्यो, अनि उसलाई बाँधिन्थ्यो, अनि प्रश्नहरू गरिन्थ्यो, जवाब अनि कति बेर बस्ने होइन, अनि यसरी उनीहरूलाई यातना दिने गरिन्थ्यो, अनि यो सबै रोमन क्याथोलिकहरूबाट भएको यातना हो. यहाँ चाहिँ एउटा चित्र हामी देख्छौँ, यो चित्रको नाम चाहिँ मध्यरातको ढक ढकको त्रास, फियर अफ मिडनाइट नक भनेको छ, अनि यहाँ चाहिँ यिनीहरू बाइबल पढ्दैछन् अथवा के गर्दैछन्, मध्यरातमा ढोकामा आवाज आउँछ, ठक ठक गर्छ, अनि यिनीहरूको अनुहारबाट हामी थाहा गर्छौँ कति ठुलो त्रास, अब थाहा छ यिनीहरूलाई अब न्यायिक जाँचको टोली बाहिर उभिएको छ, अब हामीलाई लिएर जान्छ, अनि अब हामी फेरि एकअर्कालाई कहिले भेट्छौँ थाहा छैन, श्रीमान श्रीमतीबाट, बाबु छोरीबाट, अनि उनीहरूले कुनै दया देखाउँदैनथे, अनि अब लगेपछि कस्तो यातना दिने हो, त्यो कैदमा परेकाहरू कसरी मरे कसैलाई थाहा हुँदैनथ्यो, उनीहरू त्यहीँभित्र मरे कुटै खाएर मरे अथवा कसरी मरे केही पनि थाहा हुँदैन थियो. अनि त्यसैले उनीहरू चाहिँ एकदम डरमा जिउनु पर्थ्यो. ला कसले भनिदियो कि, हामीले कतै केही बोल्यौँ कि, अब हामीलाई के गर्ने हो, त्यो डर हुन्थ्यो. त्यो साथसाथै न्यायिक जाँचले चाहिँ कति किताबहरूमा चाहिँ पढ्न नहुने खण्डहरूलाई यसरी उनीहरूले रङले रङ्ग्याउने गर्थे, ढाक्ने गर्थे, रङले पोत्ने गर्थे. सायद त्यहाँ चाहिँ ख्रिस्टको बारेमा केही लेखेको होला, रोमन क्याथोलिकको केही त्रुटिहरू लेखेको होला, अनि यो पढ्नु हुँदैन भनेर उनीहरूले ढाक्ने गर्थे. अनि एउटा पोप बेनेडिक्टले चाहिँ एउटा किताब नै छापेको थियो जसमा चाहिँ जसको शीर्षक चाहिँ निषेध गरिएका पुस्तकहरूको सूची, अनि यहाँ सायद बाइबल पनि जलाइरहेछ उनीहरूले, अर्थात् अनुवाद गरिएको बाइबल. सायद त्यो बेला चाहिँ पिटर के अरे वाल्डरको बाइबलहरू हुनसक्छ, अनि अरू अनुवादहरू पनि भइरहेको थियो, अनि त्यो बाइबलहरू जलाइनुपर्छ. अनि ऊ यहाँ पद लेखेको छ यिनीहरूले, मेरो विचारले प्रेरित 19:19 होला, जहाँ चाहिँ तब त्यो टुनामुना गर्नेको पुस्तक जलाइयो भने चाहिँ त्यो पदलाई यिनीहरूले यहाँ राखिरहेको छ, अनि हामीले पनि त्यो पुस्तकहरू जलाउनुपर्छ भनेर. यहाँ चाहिँ न्यायिक जाँचको लगभग अन्त, सबभन्दा अन्तिम न्यायिक जाँच हुनसक्छ यो चाहिँ. यहाँ चाहिँ यो 6 वर्षीय एडगार्डो मोर्टारा भन्ने व्यक्ति, ऊ चाहिँ यहुदी परिवारको छोरा हो. ऊ बिरामी हुँदा उसको नर्सले, हस्पिटलको नर्सले चाहिँ यो सानोमै ऊ बिरामी हुन लाग्यो भनेर अब उसलाई मुक्ति दिनुपर्छ भन्ने तुरुन्तलाई उसलाई बप्तिस्मा दिएको थियो अरे. त्यही कारण अब ऊ के भयो, क्याथोलिक भयो, क्याथोलिकको विचारअनुसार. अनि ऊ चाहिँ क्याथोलिकहरूको मान्यता के थियो भने, क्याथोलिकहरू चाहिँ यो कुपन्थीहरूको घर, अनि यहुदीहरूलाई पनि उनीहरूले एकदम घृणा गर्थे. अनि जब उनीहरू चाहिँ क्रुसेडमा जान थाल्थे, अब थुप्रै मान्छे मार्नु छ, रगत तताउनु छ, के गर्ने, यहुदी खोज्ने, पहिला यहुदी मार्ने, त्यसरी चाहिँ तताउने आफूलाई, अनि बल्ल क्रुसेड जाने भन्ने त्यहाँदेखि यहुदीले अति घृणा गर्थे उनीहरूले. अनि यहाँ यहुदी परिवारबाट अलग गरेको दृश्य हामी देख्छौँ. छोरा नलैजानुस् भनेर आमा बेहोस भइसक्यो, अनि त अरू रुइरहेको छ. उसलाई लिन आउने सिपाही मध्ये एकजनाले भन्यो, बरु म 100 जनालाई मार्न तयार थिएँ, त्यो बच्चालाई उनीहरूबाट छुटाएको देख्न मैले सकिनँ. अनि त्यसपछि यो एडगार्डो मोर्टारालाई परिवारबाट अलग अलग गरेर त्यो बेलाको पोपले चाहिँ उसलाई आफ्नो उसलाई धर्मपुत्र बनायो, उसलाई रोमन क्याथोलिकको तालिम दियो. अनि ठुलो भएपछि चाहिँ यो यो एडगार्डो मोर्टारालाई चाहिँ उसको परिवारले फिर्ता बोलायो. अब आउनु सक्छ, आऊ भन्दाखेरि आउनु चाहेन, अनि त घृणा गर्थे आफ्नो परिवारलाई. बरु चाहिँ यात्रा गर्दै गर्दै थुप्रै यहुदीहरूलाई क्याथोलिक बनाउनतर्फ लाग्यो, तर धेरै कुराहरूमा धेरै ठाउँमा असफल भयो. यसैले कति इतिहासविदहरू छन् जो चाहिँ मान्यता प्राप्त इतिहासविदहरू छन्, उनीहरूको हिसाबमा 600 सालदेखि लिएर विश्व सम्बन्ध 1850 बिचमा रोमन क्याथोलिक को यो न्यायिक जाँचको यो समयमा कुपन्थकै अपराध गरेको कारणले करिब 5 करोड मानिसहरू मारिएका रहेछन्. 1200 वर्षमा करिब 5 करोड मानिसहरू. अनि यो चाहिँ क्रिस्टियनहरू पनि हुन् अनि यहुदीहरू, अनि उनीहरूलाई मन परेन भने अरू व्यक्तिहरू पनि, तर प्राय उनीहरूको टार्गेट चाहिँ क्रिस्टियनहरू हुन्थ्यो. त्योमध्ये चाहिँ एउटा वाल्डेन्सियनहरू जसको बारेमा बोलिहाल्नेछौँ, अनि उनीहरूको अनि उनीहरूलाई कसरी यातना दिने, है हामीले हेरेको त के पनि होइन, कति यातनाहरू त इतिहासविदले लेख्न उनीहरूको हात कामेको भनेर भनेका छन् है. अनि त्यो देखाउन पनि यहाँ चित्र देखाउन सकिन्न अनि भन्न पनि सकिन्न वास्तवमा. तर यो सब येशु ख्रिस्टमाथिको विश्वासले, अनि उनीहरूले कहिले पनि आफ्नो विश्वासलाई त्यागिरहन्, कोही कोही हुन्थे जसले चाहिँ विश्वास त्याग गर्थे, तर त्यसमध्ये पनि कतिजना चाहिँ फेरि त्यसमा पश्चाताप गर्थे. एकजना व्यक्तिको नाम मलाई याद छैन, अङ्कललाई याद छ, जसले आफ्नो हात चल्न छोडेको थियो,
लेटिमर.
एकजना व्यक्ति उसले चाहिँ उसलाई ल विश्वास छोड भन्दाखेरि उसले चाहिँ हुन्छ म विश्वास गर्दिनँ भनेर उसले चाहिँ एउटा पेपरमा हस्ताक्षर गरिदियो. तर त्यसपछि उसको विवेकले उसलाई पोल्न थाल्यो. त्यो मुक्ति पाएको व्यक्ति थियो, किन डरायो? अनि उसले त्यसपछि चाहिँ भन्यो, म मेरो त्यो पहिलाको मेरो दाबीलाई म फिर्ता लिन्छु, म ख्रिस्टलाई इन्कार गर्न सक्दिनँ। अनि मेरो हात जसले चाहिँ त्यो कागज जलाएको थियो, अनि मेरो हात चाहिँ म पहिला जलाउनेछु भनेर उसले आफ्नो हात चाहिँ आगोमा राख्छ, अनि त्यो पुरै डढेर सिद्धिएपछि अनि ऊ अनि जल्न तयार हुन्छ। सतावटमा परेकाहरू अथवा सतावटको समयमा परमेश्वरको सहायता हामी देख्छौँ। न्यायिक जाँचको सतावटहरू अति नै डरलाग्दो थियो, भयावह थियो, तर परमेश्वरले आफ्नाहरूलाई बिना सहायता र बिना सान्त्वना कहिले पनि छोड्नु भएन। सतावट र जाँचहरूको दुईवटा उद्देश्यहरू हामी देख्छौँ। एउटा हो, पहिलो चाहिँ यो सतावटहरू चाहिँ सत्यलाई झुटबाट अलग गर्न र जाँच्नका निम्ति थिए। साँचो विश्वासी र झुटा नामधारीहरू सजिलै अलग भए। दोस्रो चाहिँ यी कुराहरू विश्वासीलाई खार्न र विश्वासीलाई शुद्ध पार्नका निम्ति थिए। पहिलो पत्रुसेको साथ तिमीहरूको विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचिएको नाशवान सुनभन्दा धेरै बढी मूल्यवान छ। उनीहरू जाँचिएका थिए, उनीहरू शुद्ध पारिएका थिए, अनि यसले चाहिँ परमेश्वरको माया भएको छ। येशू ख्रीष्ट प्रकट हुँदा प्रशंसा आदर महिमाको कारण ठहरियोस्। दोस्रो चाहिँ परमेश्वरले कहिलेकाहीँ आफ्नाहरूलाई सतावटबाट जोगाउनुहुन्छ, जोगाउनु पनि भयो है। विलियम टिन्डेललाई धेरै जोगाउनु भयो। त्यो बेला दुईवटा पोपहरू थिए, एकअर्काको दारी लुचिरहेको थियो, उनीहरू झगडा गरिरहेको थिए कि विलियम टिन्डेललाई ध्यान दिनै बिर्से अनि उजोगियो। हुन त पछि उसको हड्डीधरि यो डोमिनिकनहरूले चाहिँ लगेर जलाएर अनि पानीमा फ्याँकिदिएको छ, तर उसको शरीरमा चाहिँ जोग्यो। अनि दानियलको साथीहरू आगोको ज्वालाबाट जोगिए। हिब्रू 11 अध्यायमा केही व्यक्तिहरूको समूह छ जो चाहिँ सिंहको खोरहरू सिंहको मुखहरू बन्द गरे, आगोबाट उम्के अनि विजयी भए, तर सधैँ त्यो हुँदैन। तर कहिलेकाहीँ उहाँले जोगाउनुहुन्न। कतिजना चाहिँ आराले चिरिए, तरवारले काटिए, हामी देख्यौँ यस्तो मृत्युहरू हुनु पऱ्यो, जिउँदै जलाइए अनि पुरै पीडा पीडा दिएर चलाएर मारियो। तर दुवै अवस्थामा चाहे उहाँले बचाउनुहोस् जोगाउनुहोस् चाहे नजोगाउनुहोस्, दुवै अवस्थामा विजय चाहिँ के को हुन्छ? विश्वासको हुन्छ। प्रशंसा कसको हुन्छ? ख्रिस्टको हुन्छ। अनि तेस्रो चाहिँ परमेश्वरले आफ्नाहरूलाई हरेक समस्याबाट जोगाउने प्रतिज्ञा गर्नुभएको छैन, तर हरेक समस्याहरूमा उनीहरूका साथमा रहनुहुने प्रतिज्ञा चाहिँ उहाँले गर्नुभएको छ। अन्त यसो 41:10 नडराव म तिमीसँग छु। हिब्रू 13:5 उहाँ आफैले भन्नुभएको छ, म तिमीहरूलाई कहिल्यै कदापि छोड्ने छैन, म तिमीहरूलाई कहिल्यै कदापि त्याग्ने छैन। त्यसैले न्याय जाँच अध्ययनहरू हामी यहाँसम्म राख्नेछौँ। पहिलो पत्रुस 5:10 एकचोटि पल्टाउँ। यसो गरौँ 4:13 म पछि भन्नुहोस् ल, हामीले कण्ठ गरेकै पदहरू मध्ये एउटा। पहिलो पत्रुस 4:13 तर जति तिमीहरू ख्रीष्टका दुःखहरूमा भागी हुन्छौ उति नै आनन्द मनाओ, र उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि भारी आनन्दले आनन्दित हुन सक। धन्यवाद छ। अनि दिपेन्द्र भाइलाई स्वागत छ। हाम्रो आजको चाहिँ यहीसम्म गर्नेछ दिपेन्द्र भाइ।
Thank you. Obviously, but not DVD. But,